پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر سعدیہ اسد اور انجینئر ڈین کرافٹن. اور یہ پروگرام ہم آپ کو بتا دیں کہ نشر ہو رہا ہے پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر, اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست ہماری ویب سائٹ اردو voa.com پر, جس کا لنک موجود ہے اردو وی او اے کے فیس بک پیج پر بھی, اور اس کا لنک ہے facebook.com/voa-urdu. آج کا پروگرام شروع کرتے ہیں ہر دم رواں ہے زندگی میں. آج ہماری مہمان ہیں امریکی ریاست میزوری کے شہر سینٹ لوئس یونیورسٹی کے نیورولوجی ڈپارٹمنٹ کی پروفیسر آف نیورولوجی ڈاکٹر غزالہ حیات, جو یونیورسٹی ہاسپٹل کے نیورولوجی اور سائیکیٹری ڈپارٹمنٹ کے کلینیکل نیورو فزیولوجی اینڈ نیورو مسکولر سروسز ڈپارٹمنٹ کی ڈائریکٹر بھی ہیں, اور نیورولوجی اور نیورو سائنس کے قومی سطح کے متعدد جریدوں کی ایڈیٹر ہونے کے ساتھ ساتھ نیورولوجی کے انٹرنیشنل جریدے فرنٹیئرز آف نیورولوجی کی ایسوسیٹ ایڈیٹر بھی ہیں. اور اپنی پروفیشنل ذمہ داریاں نبھانے کے ساتھ ساتھ ڈاکٹر غزالہ حیات اسلامک فاؤنڈیشن آف گریٹر سینٹ لوئس کی پبلک ریلیشننگ کمیٹی کی چیئر پرسن بھی ہیں, اور اس حیثیت میں مختلف مذاہب کے لوگوں کے درمیان تعلقات بہتر بنانے کے لیے بھی کوشاں رہتی ہیں. ہمارے ساتھ اس وقت موجود ہیں ٹیلی فون پر امریکی ریاست میزوری کے شہر سینٹ لوئس سے. السلام علیکم ڈاکٹر غزالہ حیات صاحبہ.
وعلیکم السلام,
بہت شکریہ پروگرام کے لیے وقت نکالنے کا. نیورولوجی کے شعبے میں پاکستان ہی میں نہیں بلکہ یہاں امریکہ میں بھی پاکستانی ڈاکٹرز کم دیکھنے میں آتے ہیں, خاص طور پر خواتین ڈاکٹرز. ایسا کیوں ہے اور آپ نے اس شعبے کا انتخاب کیوں کیا؟
ایک تو نیورولوجی جو ہے اس میں ہوا یہ ہے کہ شروع میں جو دماغ اور سارے باقی جو اعصاب ہیں نا, اتنی جلدی ان پہ اثر ہوتا ہے کسی بھی قسم کی انجری کا, یا ان کو خون جانا بند ہو جائے جیسے فالج ہوتا ہے, تو دل کے مقابلے میں یا اور جو تھے شعبے اس کے مقابلے میں نیورولوجی میں زیادہ سائنس نے ترقی بھی نہیں کی تھی. پچھلے کوئی 20-25 سال سے کافی ترقی ہوئی ہے, اس لیے لوگ اس طرف جاتے بھی نہیں تھے, اور لوگ کہتے تھے کہ جی اس میں جا کے ہم لوگوں کی مدد بھی کیا کر سکتے ہیں اس شعبے میں. پہلے تو یہ بھی خیال تھا, اور حالانکہ اب بہت ترقی ہو گئی ہے. اور آپ نے کہا کہ عورتیں کم جاتی ہیں, وہ ایکچولی اس میں میرا خیال حقیقت میں یہ ہوا ہے کہ شروع سے عورتوں کے لیے ہم نے سوچا ہے کہ, اور میں آپ کو بتاؤں گی میں کیسے میں کہ جی او بی جی وائی این بہتر ہے یا پیڈیاٹریشین بنے وہ بہتر ہے, یہ اچھے ان کے لیے سمجھے جاتے تھے اسپیشلائزیشن کے لیے. اور پاکستان میں میں نے کنگ ایڈورڈ سے کیا تھا, اور میں نے 2 سال وہاں او بی جی وائی این میں کام کیا. یہاں آئی تو اس وقت 1980 میں آئی, تو اس وقت یہ بھی تھا کہ جی او بی جی وائن اگر آپ کو امریکہ کے پتا ہے یہ بڑا مشکل ہے لیگل, اور اس کی وجہ سے اور بھی بڑی وجوہات تھی, تو میں نے دوسرے شعبوں کی طرف دیکھنا شروع کیا, اور ایک نیورولوجی تھا. میں انٹرویو کیا میڈیکل کالج ورجینیا میں جو رچمنڈ میں ہے, اور میں نے کہا کہ 1 سال میں لگا کے دیکھوں گی, اور مجھے بہت پسند آیا. اس وقت مجھے پتا چلا کہ اس آپ برین کا سارا کچھ دیکھ سکتے ہیں کہ کیسے لوگوں کی مدد کر سکتے ہیں. مجھے شروع سے ہی الجبرا میتھمیٹکس بہت مجھے پسند تھے, اور جو برین ہے اس کی اکثر چیزیں بالکل میتھمیٹیکلی ہوتی ہیں, اس لیے آئی تھنک مجھے شروع سے, اور نیورو فزیولوجی تو آلموسٹ آل میتھمیٹکس اور کیلکولیشن وغیرہ ہے آپ سے کر, اس وجہ سے مجھے بہت پسند آیا. اور اس کے بعد بس پھر میں نے ریزیڈنسی کی اسپیشلائزیشن کی.
تو آپ یہ کہہ رہی ہیں کہ لیکن کوئی آسان کام تو نہیں تھا, بہت سے مراحل سے آپ کو گزرنا پڑا ہوگا, کچھ مختصراً بتائیے کہ کیا کیا مشکلات خاص طور پر شروع میں پیش آئیں آپ کو, اور اب تک اس مقام تک پہنچنے تک آپ کو کیا کیا جد و جہد کرنا پڑی.
وہ میں آپ کو بتاؤں, ایک تو دو تین ہیں, ایک تو آپ اپنا ملک چھوڑ کے آئے ہوئے ہیں, نیا آپ کو یہاں نظر آ رہا ہے, کلچر ہے, نئے لوگ ہیں, انگلش حالانکہ سیکھی ہوئی ہے زبان آپ کی نہیں بن جاتی ہے وہ دن, سارے آپ کی فیملی آپ چھوڑ آئے ہیں. اس کے بعد آئی تھی تو جب میں نے ریزیڈنسی اسٹارٹ کی, میری بیٹی 3 ہفتے کی تھی. ہمارے لوگوں کے لیے, عورتوں کے لیے اسپیشلی جو پاکستان سے آئی ہیں اور آئی ہیں اور جو جاتی ہیں اس کے طب کے شعبے میں, مشکل ہو جاتا ہے. مگر یہ ہے کہ اس وقت آپ مدد ڈھونڈی, लोगों को एक दूसरे, जिसको मैं कहती थी कि आप दोस्तों के साथ नेटवर्क बना के और बच्चों का भी ख्याल किया शुरू में, तो अब तो ड्यूटी आवर्स हो गए, आपने सुना होगा जो ये रेजिडेंसी वगैरह करते हैं, और हमारे जमाने में कुछ भी नहीं था।
अच्छा।
कई दफा तो ये होता था कि मैं सुबह कई 7 बजे, अगले दिन रात को 7 बजे वापस आए, एक दिन आपने दिन का काम किया, फिर आप दोबारा कॉल पे, वो भी दिन थे। उसके बाद आप साथ आपको सारे एग्जाम भी लेने पड़ते हैं, पढ़ना भी पड़ता है, मगर मैं हमेशा ये कहती थी कि ये मेरी अपने लिए, कि मैंने अपनी मेडिसिन और ये सारा कुछ करने के लिए मेरी अपनी भी थी कि मैंने अपने लिए और इसको करना है, और मैंने लोगों की भी खिदमत करनी है और सारा कुछ, और अगर मैं छोड़ के बैठ जाती थी तो शायद मैं इतनी खुश भी ना होती। तो मैंने ये किया, मैंने पूरी कोशिश की, मैंने कहा अगर दिन में मुझे 24 घंटों में अगर मुझे 4 घंटे भी नींद मिलती है तो ठीक है। और आज तक मैंने उस बार तो वो किया, उसके बाद रेजिडेंसी की, फिर फेलोशिप की। उसके बाद फेलोशिप के दौरान ही हमारे एक प्रोफेसर यहाँ सेंट लुइस चेयरपर्सन बन के आ रहे थे, उन्होंने फिर मुझे कहा कि उन्होंने दावत दी कि आओ, मैं आई यहाँ देखा, और बस फिर अब तो 30 साल से ज्यादा हो गए।
तो इसका मतलब कि आपने दिन रात अपनी कोशिशें भी की, अपनी नींदें भी कुर्बान की, अपने घरेलू जिंदगी को भी जरा कम कम टाइम दिया, और आखिरकार फिर आप इस मकाम तक पहुंच गई कि आप माशाल्लाह डायरेक्टर लेवल की एक प्रोफेसर हैं, और हॉस्पिटल की भी उस शोबे की इंचार्ज हैं, क्लिनिकल न्यूरो फिजियोलॉजी एंड न्यूरो मस्कुलर सर्विस डिपार्टमेंट की, जो यूनिवर्सिटी का हॉस्पिटल है। तो हमें सुनने वालों ने जब हमने आपकी तस्वीरें और आपका बायो पोस्ट किया अपने फेसबुक पर, तो बहुत से सवाल कुछ लोगों ने लिखे, और जो पहला सवाल है वो तो जाहिर है कि वो बुनियादी है और वो मैं भी आपसे पूछती, लेकिन ये सवाल हमारे फेसबुक पर हमारे एक लिसनर हैं तौसीफ शौकी दरवेश बाग बारामूला जम्मू कश्मीर से, उन्होंने पूछा है कि ये न्यूरोलॉजी का शोबा है क्या और इस शोबे का काम क्या होता है।
अच्छा, एक्चुअली बहुत अच्छा सवाल है और अक्सर लोग पूछते हैं, क्योंकि अक्सर लोग न्यूरोलॉजी और साइकाइट्री, जिसको आमतौर पे पाकिस्तान में और अक्सर लोग उनको आसाबी बीमार और जैसे डिप्रेशन एक बीमारी है, एंग्जाइटी वगैरह, ये न्यूरोलॉजी और उसको लोगों को फर्क नहीं पता या मिक्सअप कर देते हैं। न्यूरोलॉजी जो है ना, ये सारी बीमारियां दिमाग की और स्पाइनल कॉर्ड, वो जिसको हम कह सकते हैं कि नर्व है जो पीछे आपकी रीढ़ की हड्डी में से गुजरती है, उसके बाद जो सारी नसें जो निकलती हैं, जिससे फर्ज करें आप हाथ हिला रहे हैं, पाँव हिला रहे हैं, उनकी बीमारियाँ, आपके जो पट्ठों की सारी बीमारियाँ हैं, जिससे लोग अक्सर लोग कहते हैं जी मुझे शियाटिका हो गया, ये हो गया, उसके बाद ये मिर्गी के दौरे पड़ते हैं, जो फॉलेज है, और ये और सारे जो दिमाग के या स्पाइनल कॉर्ड के जो सारे इन्फेक्शन वगैरह होते हैं, जो ट्यूमर्स वगैरह होती हैं, ये सब न्यूरोलॉजी में हम उनको डायग्नोज करते हैं, ट्रीट करते हैं, उसके इलाज, अगर फर्ज करें अगर किसी को ट्यूमर है और उसका इलाज, तो फिर अगर वो सर्जरी करनी हो तो फिर हम न्यूरोसर्जी को साथ, वो आके हमारे साथ काम करेंगे, फिर मरीज जो है ना उसकी सर्जरी होगी। मगर ये सारी जो बीमारियां दिमाग की, नसों की, पट्ठों की, सारी न्यूरोलॉजी उसको कवर करती है।
तो ये कह रही हैं आपके न्यूरोलॉजी जो है वो दिमाग के जो फिजियोलॉजिकल एस्पेक्ट है उसको कवर करती है, लेकिन जो नफसियाती बीमारियां होती हैं उनकी वजूहात फिजियोलॉजिकल नहीं होती।
नहीं, ये बहुत बहुत अच्छा सवाल किया कि काफी रिसर्च हो रही है कि दोनों में कुछ कनेक्शन है, जो नफ्सियाती बीमारियां होती हैं जो अक्सर या नफ्सियाती या सब, उसमें ये है कि उसमें भी हम जो ब्रेन में न्यूरो केमिकल्स है ना, उसमें हमने देखी है कि वो उसमें ऊपर नीचे होते हैं, तो कोई तो डेफिनेटली वो है, कनेक्शन वगैरह है, मगर फिजियोलॉजिकली और जिसको आप कह सकते हैं कि जी स्ट्रक्चरल लेवल पे, के दिमाग का जो एक सेल है उस लेवल पे जो बीमारी हो रही है वो न्यूरोलॉजी की होती है।
अच्छा, तो कैसे पता लगेगा कि कोई शख्स नफ्सियाती बीमारी में नहीं बल्कि किसी न्यूरोलॉजिकल बीमारी का शिकार हो रहा है?
ये बहुत अच्छा आपने सवाल किया। ये हम उसके लिए मैं बेहतर ये कहूंगी कि सबसे पहले जाके आप किसी न्यूरोलॉजिस्ट को दिखाएं। न्यूरोलॉजिस्ट आपको देख के वो सारा आपके करके
नहीं, लेकिन उसको अलामत कोई ऐसी होंगी जो वो न्यूरोलॉजिस्ट के पास जाए, वो तो सबसे पहले साइकोलॉजिस्ट के पास जाएगा।
अच्छा, नहीं तो मैं अगर अलामत में ये आपको कहती है, अगर आपको फर्ज करें आपको महसूस हो रहा है कि आप कमजोर हो रहे हैं, एक हाथ एक बाजू ٹانگ یا کسی جگہ پہ آپ کو کمزوری محسوس ہو رہی ہے, یا آپ کو ہو رہا ہے کہ آپ کی جو جب آپ اس کو ہاتھ لگاتے ہیں اپنی اس پہ جلد کے اوپر تو فیلنگ ڈفرینٹ ہو گئی ہے, آپ کو بالکل ہی وہ آپ اس کو نہیں کر رہے ہیں محسوس کر رہے ہیں یا کم محسوس کر رہے ہیں, یا جس طرح جب آپ اپنی دونوں ٹانگیں اس کو کر کے کراس کر کے بیٹھ جاتے ہیں جو آپ کو اس قسم کی فیلنگ ہو رہی ہے ان میں سے کوئی ہو اس قسم کی فیلنگ کہیں ہو, یا آپ کی آنکھوں کی بینائی پہ کچھ فرق پڑا ہے, یا آپ کو ایک کے بجائے دو نظر آنے شروع ہو گئے ہیں, یا آپ کو یہ کہ جب آپ چلتے ہیں تو آپ کو لگتا ہے کہ آپ ٹھیک چل نہیں سک رہے ہیں, یا ایک طرف یو نو ایک لائن میں ٹھیک نہیں چل رہے ہیں جس کو بیلنس کے پرابلم وہ ہے, یا یہ ہے کہ آپ کو ایسا ہو رہا ہے کہ آپ تھوڑا سا وقت جس کو ہم کہتے ہیں کہ آپ اس کو پتہ نہیں چلتا, آپ بیٹھے ہوئے ہیں اور پھر آپ کو خیال آتا ہے اوہو دو منٹ گزر گئے میں کہاں تھا, یہ جو ہے یہ اس کا مطلب ہے کہ دماغ میں کوئی ایسا ہو رہا ہے.
اچھا
آپ بے ہوش ہو جائیں کسی اس کی وجہ کے بغیر تو یا تو دل کی بیماری ہو سکتی ہے یا دماغ کی ہو سکتی ہے, دونوں کو دیکھنا پڑتا ہے. اور یہ ہے کہ یہ تو ہے کہ آہستہ آہستہ ہو رہے ہیں, اگر آپ کو فوراً جیسے ہو کہ ایک دائیں طرف بائیں طرف آپ ایک دم کمزوری ہو گئی ہے یا آپ کے بولنے کی یو نو قوت کم ہو گئی ہے یا بالکل ہی ختم ہو گئی ہے تو اس کا مطلب فالج ہوا ہے یا لوگوں کو مرکی کی دور ہے. ان میں سے کچھ بھی ہو نیورولوجی کا میں یہ کہوں گی کہ اگر آپ کو فرض کریں اگر تو آپ کو لگتا ہے کہ جی کئی دفعہ لوگ کہتے ہیں کہ جی ڈیمینشیا جو آج کل الزائمر کے لیے کافی ہوتا ہے کہ جی وہ لوگ ان کو ڈپریشن ہے یا ڈیمینشیا ہے بیکاز آف ڈپریشن یا ان کو یہ ہے کہ الزائمر ہے, ان میں سے کوئی بھی ہو تو بہتر یہ ہوگا کہ سب سے پہلے آپ نیورولوجسٹ سے ملیں, ان کو آپ کو دیکھ کے سارا کچھ کر کے اگر ہوگا تو ہم لوگ کہہ دیتے ہیں. کئی دفعہ ایسا ہوتا ہے کہ نیورولوجسٹ سائیکیٹرسٹ مل کے کام کرتے ہیں
کیونکہ اور ایسا ہوتا ہے کہ جو نفسیاتی بیماریاں ہیں وہ پھر نیورولوجیکل بیماریاں بن جاتی ہیں,
یہ اصل میں دوسری طرح زیادہ ہوگا. اگر فرض کریں آپ کو مرگی کے دورے پڑتے ہیں تو آپ زیادہ اس کے ہے کہ آپ شاید ڈپریشن کا شکار ہو جائیں. اگر فرض کریں آپ کو فالج ہوا ہے, آپ کو انگزائٹی کے مطلب ہونا شروع ہو جائے کیونکہ آپ اگر آپ کے بولنے کی قوت کم ہوئی ہے بالکل ختم ہو گئی ہے اور آپ کو پتہ ہے کہ میں بول نہیں سکتا اس سے ڈپریشن, یہ تو یہ دونوں طرح ہو سکتا ہے مگر عام طور پہ نیورولوجیکل جو آپ کی بیماری ہوں گی نا ان کے ساتھ ان کی وجہ سے جیسے اور بھی بیماریاں دل کی بیماری کے ساتھ بھی لوگوں کو ڈپریشن ہو سکتا ہے.
شکیل میر نے فیس بک پر آپ کے لیے ایک سوال پوسٹ کیا ہے کہ کتنی ریسرچ ہو چکی ہے ورلڈ وائڈ ایج ریلیٹڈ نیورو ڈی جنریٹو پر, کچھ اندازہ؟
بہت بہت جی, نیورو ڈی جنریٹو تو آپ بہت بڑا اس کو وہ ہے نا شعبہ آپ کہہ سکتے ہیں. نیورو ڈی جنریٹو ڈسارڈر میں ایک تو میں نے آپ سے بھی جو بات کی الزائمر ڈیزیز کی وہ سب سے اس میں سب سے زیادہ ہو رہی ہے کیونکہ ساری دنیا میں جیسے جیسے لوگ زیادہ جی رہے ہیں تو الزائمر کے بھی یو نو زیادہ ہی زیادہ لوگ اس کا شکار ہوں گے کیونکہ جتنا آپ لمبی عمر جئیں گے آپ کے چانسز زیادہ بڑھ جاتے ہیں تو اس پہ بہت زیادہ ریسرچ ہو رہی ہے. اور لوگیرک ڈیزیز یا اے ایل ایس جو امریکہ کے باہر اس پہ ہو رہی ہے, نیورو ڈیجنر پارکنسن ڈیزیز ہے جو بہت کامن ہے ہمارے پاکستان میں بہت لوگوں کو ہوتی ہے, کافی لوگوں کو مطلب دنیا میں ہے اس کے اوپر. مشکل یہ ہے کہ یہ کہہ سکتی ہوں کہ ہمیں کافی پتہ ہے کہ جب مریض ہمارے پاس آتے ہیں یا یہی مرض شروع ہو جاتا ہے تو دماغ میں یا دوسرے نسوں میں کون سی چیزیں کام نہیں کر رہی, ہمیں یہ نہیں پتہ چل رہا کہ اسٹارٹ کیسے ہوتا ہے اور کیوں مطلب کون سا پہلا جو ہے سٹیپ ہوتا ہے جس کی وجہ سے پھر یہ سارا یہ
جو ہے یہ پروسیس چلتا ہے. تو کوئی ایسی خاص بیماریاں جو کہ بعد میں بڑی شدید ہو جاتی ہیں ان سے کچھ ایسے طریقے استعمال کر کے احتیاطی طریقے استعمال کر کے بچا جا سکتا ہے؟
دیکھیں نا جیسے ایفرٹس کریں الزائمر کا کہتے ہیں کہ جی آپ کافی جیسے ہم کہتے ہیں کراس ورڈ پزل کریں, مینٹلی ایکٹیو رہیں, اسی لیے کہتے ہیں کہ جی اگر اسپیشلی ہمارے بزرگ لوگ ہیں اگر ریٹائر ہو گئے تو گھر بیٹھ کے ہیں جی بس اب کچھ بھی نہیں, مینٹلی ایکٹیو رہیں, اخبار پڑھیں, مینٹلی اچھے مطلب جیسے کراس ورڈ پزل کریں, باقی سوشلی ایکٹیو رہیں, اس سے یہ ہوتا ہے کہ آپ کے دماغ کے جو سارے سیل ہیں ایک دوسرے سے جسم یا ایک دوسرے سے بات کرتے ہیں وہ کرتے رہیں گے. جب ہم یہ مینٹلی ان چیزوں میں کام کر رہے ہوتے ہیں تو سیل میں جیسے آپ نے کہا نیورو کیمیکل وہ ریلیز ہو رہتے ہیں وہ آپ کو ٹھیک رکھیں گے. اگر آپ आपकी जीन है और आपने डेवलप करना है होगा, फिर भी आपके जो कहते हैं ना कि जो आप पे असर होंगे वो थोड़े से कम होंगे। अगर आपको पार्किंसन डिजीज है, उसमें शुरू में यह था कि अक्सर लोगों ने कर लेंगे जी, और ये अल्जाइमर के बदले एल्यूमिनियम के बर्तनों में खाना मत खाएं, उससे हमने देखा है कि शायद हो सकता है। उसके बाद यह है कि बच्चों के लिए अब अक्सर यह है अल्जाइमर के लिए कुछ और वो जो है लुगेरिक डिजीज या एयरलेस के लिए कि दिमाग की जो आपको चोट लगती रहती है खेलों से आजकल बहुत हो रहा है। तो माओं को मैं ये कहूंगी कि जी बच्चे आपके जो किसी भी खेलों में शिरकत कर रहे हैं आप उस पर देखेंगे क्या हो रहा है, उनको बार बार सर पे चोट तो नहीं लग रही, और ये चोट बड़ी चोट नहीं होती, ये छोटी छोटी लगती हैं जैसे हमें भी लगी। अगर फर्ज करें ये समझ लें कि इन बच्चों के साथ ये हो रहा है कि हर कुछ मिनट बाद उनका सर दीवार से टकरा रहा है, हम घर पे तो कभी भी नहीं करने देंगे। जब ये होता है ये छोटी छोटी चोटों से फिर दिमाग पे जिस उसके एडिटिव उस पर असर होता जाता है और फिर हो सकता है। ये चीजें हमें अवॉइड करनी चाहिए।
बिल्कुल, तो बेहद शुक्रिया डॉक्टर गजाला हयात, हमारी गुफ्तगू भी जारी है, एक ब्रेक का वक्त हो गया, तो ब्रेक के बाद हम प्रोग्राम को आगे बढ़ाएंगे। हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमेरात को नशर होने वाला प्रोग्राम। इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में आगे बढ़ते हुए कामयाब पाकिस्तानी अमरीकियों और मुख्तलिफ प्रोग्रामों के तहत अमरीका का दौरा करने वाले मुमताज पाकिस्तानियों से। ये प्रोग्राम नश होता है पाकिस्तान में हमारे सुनने वालों के लिए हर जुमेरात को रात 9 से 9:30 बजे तक रेडियो पर मीडियम वेव 972 पर और इंटरनेट पर हमारी वेबसाइट urduvoa.com पर। पेशकश यास्मीन जमील। जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से हरदम रवा है जिंदगी में हमारी मेहमान है सेंट लुइस यूनिवर्सिटी के न्यूरोलॉजी डिपार्टमेंट की प्रोफेसर ऑफ न्यूरोलॉजी डॉक्टर गजाला हयात, जो यूनिवर्सिटी हॉस्पिटल के न्यूरोलॉजी और साइकेट्री डिपार्टमेंट के क्लिनिकल न्यूरोफिजियोलॉजी एंड न्यूरोमस्कुलर सर्विसेज डिपार्टमेंट की डायरेक्टर भी हैं और इस्लामिक फाउंडेशन ऑफ ग्रेटर सेंट लुइस की पब्लिक रिलेशन कमेटी की चेयरपर्सन भी हैं। सेंट लुइस से हमारे साथ हैं टेलीफोन पर। तो डॉक्टर गजाला हयात साहिबा, और भी कुछ टेक्निकल सवालात लोग पोस्ट कर रहे हैं, और क्योंकि हमारे पास इतना वक्त नहीं कि हम बहुत ज़्यादा टेक्निकल इस वक्त आपसे सवालात करें, तो हम उन तमाम सुनने वालों का शुक्रिया अदा करते हैं जो फेसबुक पर इस वक्त आपके लिए सवाल पोस्ट कर रहे हैं और आपके प्रोग्राम को सराह भी रहे हैं और आपकी तारीफ भी कर रहे हैं। लेकिन हम प्रोग्राम को आगे बढ़ाएंगे आपके उस आस्पेक्ट से जो आप न्यूरोलॉजी के शोबे में जिम्मेदारियाँ संभालने के साथ साथ इंटरफेथ पार्टनरशिप के बोर्ड में शामिल होते हुए और इस्लामिक फाउंडेशन ऑफ सेंट लुइस की पब्लिक कमेटी की चेयरपर्सन की हैसियत से आप कर रही हैं कि अपने इलाके के मुसलमानों और दूसरे मजाहिब के जो लोग हैं उनके दरमियान ताल्लुकात बेहतर बना रही हैं, तो क्यों संभाली ये जिम्मेदारियां और कैसे निभाती हैं ये एक्स्ट्रा जिम्मेदारियां?
क्यों का तो सवाल अक्सर जो लोग सुन रहे हैं जो अमेरिका में है या पाकिस्तान से बाहर हैं, मेरे ख्याल में उनको समझ वो बहुत ज्यादा जानते हैं। आपको भी हो, आप किसी भी जगह जाएं, इस्लाम की नहीं, मैं हमेशा कहती हूँ जिन लोगों के साथ अगर हमारा ज़्यादा मिलना जुलना ना हो तो हो सकता है कि हमें बदगुमानियाँ हो या हमें बिल्कुल ठीक उनके बारे में ना पता हो। मैं अपनी बात करती हूँ, जब मैं पाकिस्तान में थी मुझे ये यहूदियों के मजहब के जूदिज़म क्रिश्चियनिटी बहुत कम पता था, थोड़ा सा जो पढ़ा था। एक हमारी क्लास में थी मेरी दोस्त थी, उसके वालिद प्रीस्ट थे, तो मुझे थोड़ा सा एक दो दफा मैं गई थी तो मैंने देखा था वो क्या करते हैं। और हो जाता है कि हम लोगों के खुद ही हम बना लेते हैं दिमाग में कि ये जो है मजहब ये इस तरह है वो इस तरह है, और उसके बाद और दूसरे लोग भी गैर मुस्लिम भी ये करते हैं मुसलमानों के लिए, उससे ये होता है कि बदगुमानियां बढ़ती हैं। उसके बाद ये कहते हैं ना कि आप वो काइंड ऑफ उसके बाद ये होता है कि आपको खौफ आता है, उसके बाद सबसे आखिर में है कि आप उनके खिलाफ मतलब वायलेंस तक पहुंच जाती है, पहुंच सकती है बात। और उसमें हमेशा इस बात की में मेरा इस पे यकीन है कि अपने मजहब के बारे में, हमारे अपने कल्चर के बारे में, पाकिस्तान के बारे में मेरा फर्ज है मैं जाके लोगों को बताऊं, वो शायद खुद जाके नहीं पढ़ेंगे, और पढ़ेंगे भी तो शायद ऐसी जगहों से पढ़ेंगे कि जो उनको सही मत बता रहे हो। मैं सब कुछ नहीं जानती हूँ मगर मैं पूरी कोशिश करती हूँ कि जितनी भी मेरे पास है सारी मैं इंफॉर्मेशन लेके उधर जा। तो 2001 में जब मैं थी इस्लामिक फाउंडेशन की उसमें मस्जिद शुरा की सदर थी, उससे पहले 9/11 से पहले ही उसके बोर्ड वालों ने बुलाया, इंटरफेथ पार्टनरशिप में गई और मैं वहाँ जाके मैंने देखा उसमें हर तरह के मजहब के लोग थे और एक दूसरे की मजहब की इज्जत करते हैं। मैं उसमें उनका एक जुमला मैं आपको बता सकती हूँ कि मैं आपके साथ एग्री नहीं करता या नहीं करती हूँ, मगर मैं इस बात को एग्री करती हूँ कि मैं आपकी रिस्पेक्ट करूंगी और आपको समझने की कोशिश करूंगी। ये मेरा ख्याल है हमें दुनिया के हर जगह इस चीज पे हमें करना चाहिए कि दूसरे की जो भी सोच है उसको हम समझने की कोशिश करें कि वो क्यों कर रहे हैं। मैं किसी दूसरे मजहब से जाके मिलती हूँ और हमेशा मैं ये कहती हूँ कि मेरा अपना मजहब ज्यादा और मेरा अपना यकीन है ज्यादा मजबूत होता है अपने इस्लाम पे। मुझे इस्लाम मैं कहती हूँ वो सबसे हर चीज मुझे दे रहा है मेरी मैंने जिंदगी कैसे गुजारनी है, मगर मैं दूसरे लोगों को नहीं पता। उनके साथ जाके आप मिलके पहले तो अपने मजहब के बारे में बताएं, उसके बाद मैं हमेशा कहती हूँ कि अगर आप मिलेंगे यकीन करें मैं इतने सालों से ये सिनागॉग और चर्चेस और बहाई वगैरह जाके जब इस्लाम के बारे में बात करते हैं आखिर में जो सबसे ज्यादा जो आपको कहते हैं ना फीडबैक मिलता है ओ ये तो हमारे मजहब से बहुत ही करीब है क्योंकि उनको पता ही नहीं है कि इस्लाम क्या है। तो ये अगर जो और फिर जब मैं उनको सुनती हूँ कई बातें मुझे गलत पता थी जूडाइज्म के बारे में अब मुझे पता है, ये करते हैं उसके बाद आपका ये नेटवर्क बन जाता है ग्रुप बन जाता है जो आप मिलके अपनी कम्युनिटी हेल्प कर सकते हैं। हम जाके जो लोग हैं उनको खाना देते हैं उनके लिए कंबल
तो इस तरह मिलजुल कर दूसरे मजाहब के लोगों के साथ मिलकर और क्योंकि ये सब लोग एक ही जगह रह रहे होते हैं तो एक कम्युनिटी में होते हैं मुख्तलिफ मजाहब के लोग एक ही जगह क्योंकि रह रहे हैं तो उनके मसाइल भी एक जैसे होते हैं। तो आप ये कहती हैं उन सबको इकट्ठा करके न सिर्फ ये कि वो कम्युनिटी के मसाइल भी हल होते हैं और इस तरह एक दूसरे के मजहब के बारे में भी ज्यादा से ज्यादा मालूम मिलती है और वो आपस में जो पुरानी क्या कहना चाहिए दुश्मनी तो नहीं लेकिन जो स्टीरियोटाइप्स हैं वो खत्म हो जाते हैं। अच्छा एक जमाने में आप इस्लामिक फाउंडेशन ऑफ सेंट लुइस की सदर भी रही और इस हैसियत से उसकी मस्जिद की इंतजामी बरा भी रही, तो ये बताइए हमारे सुनने वालों को कि अमरीकी मुआशरे में मस्जिद की हैसियत क्या है और वो पाकिस्तान या जनूबी एशिया की मस्जिद से किस हद तक मुख्तलिफ है और इस प्लेटफॉर्म को मजहबी फराइज की अदायगी के साथ साथ और किन किन मसाइल के हल के लिए इस्तेमाल किया जाता है।
तो मस्जिद अमेरिका में मैं कहूंगी कि बहुत ही इसके अहमियत है। पाकिस्तान में मस्जिद का ये था कि यकीन करें मैं खाल पाकिस्तान में मस्जिद में वहीं गई थी जहां हम लोग देखने गए हैं, बादशाही मस्जिद देखने गए हैं, फैसल मस्जिद देखने गए हैं, नमाज पढ़ने कभी भी नहीं गए थे। यहाँ पे मस्जिद जो है ना मैं इसको कहती हूँ कि ये मुस्लिम जो सारी कम्युनिटी उसके लिए इंफ्रास्ट्रक्चर है, एंकर प्लेस है। यहीं पे हम लोगों ने आके अपनी इबादत करनी है, यहीं पे हमारे बच्चों ने आके इस्लाम की तालीम हासिल करनी है, यहीं पे हम लोगों ने जो एक दूसरे से मिलना है सोशल स्ट्रक्चर बनाना है वही करना है। यहीं पे मिलके लोग बैठ के एक दूसरे के मसाइल जो अंदरूनी है या बैरूनी है कि हम मुस्लिम के साथ बाहर क्या हो रहा है वो सब वहीं करते हैं। आप वो समझें कि एक तरह जैसे हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में मस्जिद में था ना कि कहते थे कि सब कुछ वहीं होता था आपके कारोबार का ये वो है, ये वैसा स्ट्रक्चर है। और इसको आप बहुत
मतलब जो भी मसाइल होते हैं खासतौर पर अगर मुसलमानों को कभी ये समझ में आ रही है कि कोई मुल्क के पैमाने पर उनके साथ कुछ ज्यादती हो रही है तो वो सब अपने मस्जिद में इकट्ठे होकर एक लाए अमर बनाते हैं कि हमें क्या करना चाहिए, अपने मसाइल को कैसे हल करना चाहिए। तो ये सब के लिए यहाँ की जो मसाजिद हैं मुसलमानों को एक प्लेटफॉर्म मुहैया करती हैं।
बिल्कुल।
अच्छा बिल्कुल। तो ये और ये वो रोल है जो कि पाकिस्तान में या जनूबी एशिया की मसाजिद में या दुनिया की दूसरी मसाजिद में शायद मसाजिद ना इस वक्त अदा कर रही हूँ। तो ये बड़ी बात है, हमारे सुनने वालों को ये बात अच्छी भी लगी होगी और मुख्तलिफ भी लगी होगी। और खासतौर पर ये भी बताइए कि खवातीन किस तरह मसाजिद में यहाँ पर जाती हैं जबकि पाकिस्तान में मसाजिद में खवातीन का जाना नजर नहीं आता, मामूल का हिस्सा नहीं होता।
बिल्कुल, यहाँ पे तो बिल्कुल हर मस्जिद में और यूरोप में भी औरतें मसाजिद में जाती हैं, नमाज पढ़ने की जगह बनी है जैसे हमारी मस्जिद में है कि आप ऊपर से देख सकते हैं खुला है और आप इमाम को देख सकते हैं। और दूसरी बात है कि वहाँ की सारी ये मजलिस शूरा में औरतें कर रही हैं वो सारी दुनिया मतलब सारे अमेरिका में जहाँ भी मैं पूछती हूँ अक्सर उसमें ना इसमें बोर्ड ऑफ डायरेक्टर में मजलिस शूरा में औरतें भी हैं। उसके बाद यह है कि عید کی نماز,
عید کی نماز میں اور دوسرے جو مذہبی تہوار ہوتے ہیں اس موقع پر بھی سب لوگ یہاں مساجد میں اکٹھے ہوتے ہیں. اچھا ایک ہمارے پاس کیونکہ وقت اب بہت کم باقی رہ گیا, رحمت اللہ کندی نے پوچھا ہے فیس بک پر آپ کے لیے سوال کیا تھا کہ امریکہ میں آباد بہت سے مسلمان جو ہیں امریکہ کو اپنا دوسرا وطن سمجھتے ہیں اور ہمیشہ ان کی خواہش ہوتی ہے کہ وہ کسی روز اپنے ملک واپس جائیں, لیکن ایسا کبھی نہیں ہوتا اور وہ ساری عمر مغربی کلچر میں جذب ہونے میں مشکل محسوس کرتے ہیں. آپ کے ایک پاکستانی اور ایک مسلمان ہونے کی ایسے اس بارے میں کیا محسوسات ہیں؟
میں آپ کو یہ بتاؤں, بہت سچ سچ کہا ہے کہ کہیں آپ بھی میں سوچتے رہتے ہیں کہ وہ, میں جب یہاں آئی تھی اور میں نے اپنے بچوں کو بھی یہ کہا اور میرے نواسا نواسی بڑے ہو جائیں گے تو ابھی تو چھوٹے ہیں, میں نے یہ کہا تھا, میں نے کہا تھا ہمارے لیے یہ بہترین موقع ہے, ہمارے پاکستانی ایسٹرن کلچر کی کئی چیزیں بہت اچھی ہیں اور یہاں کی کچھ چیزیں بہت اچھی ہیں. میں نے اپنے بچوں کو یہ کہا تھا, میں نے کہا تھا دونوں اچھی چیزیں لے کے ایک ایسے انسان بنو کہ دنیا بھی دیکھے کہ بھئی ہاں, اور اس پہ فخر محسوس کرو کہ یہ ہم نے ایسٹرن کلچر کی چیزیں اپنائی ہوئی ہیں. تو وہ آپ کے یہاں رہ کے, اور میں آپ کو بتاؤں ایک ملک چھوڑ کے دوسرے آنا وہ تو ہماری شروع سے ہمارے مذہب میں ہے, وہ اس کے لیے تو کوئی, ادھر آ کے میں اپنی ہار تب سمجھوں گی کہ اگر اپنے کلچر کو یا اپنے مذہب کو چھوڑ کے یا اس پہ میں نے کوئی اس کو سوچا ہے کہ اس سے میں چھوٹی ہوں, تب پھر تب میں ہار گئی اس ملک میں آ کے, وہ کرنا میرے اپنے ملک کی وہ.
آپ دونوں کلچرز کو ایک درمیانی راہ یہاں کے پاکستانی یہاں کے مسلمان اپنا رہے ہیں کہ اپنے کلچر کو اپنی ثقافت کو بھی جو جو اس کے مثبت چیزیں ہیں وہ اپنے ساتھ لیے ہوئے ہیں اور جو مغربی کلچر کی اچھی چیزیں ہیں وہ بھی ساتھ لے کر چلتے ہیں, لیکن جو ان کی وہ خواہش ہے کہ وہ اپنے ملک واپس کبھی جا کر دوبارہ آباد ہوں, یہ تو ان کی کبھی پوری نہیں ہو پاتی, لیکن جانا آنا ظاہر ان کے لیے بہت آسان ہو جاتا ہے جب وہ خاص طور پر ایک معاشی اعتبار سے ایک خاص مقام تک پہنچ جاتے ہیں, تو اپنی یہ خواہش بھی وہ پوری کرتے رہتے ہیں, آتے جاتے رہتے ہیں. نایاب نے اور عاشق خاص خیلی نے, شعیب حسن نہالکا نے خوشاب سے آپ کے پروگرام کی تعریف کی ہے, آپ کو بہت سرایا ہے, اور بھی بہت سارے لوگ ہیں جو کہ فیس بک پر آپ کے پروگرام کو ہم نے جب اپنا لنک آڈیو کا پوسٹ کیا ہوا ہے فیس بک پر تو اس کو سن رہے ہیں اور ساتھ ساتھ آپ کو سرا بھی رہے ہیں. آخر میں اگر میں آپ سے یہ کہوں کہ اس وقت جو لوگ ہمارا پاکستان میں ہمارا پروگرام سن رہے ہیں ان کے لیے آپ کچھ کہنا چاہیں گے کہ پاکستان میں مذہبی ہمانگی کے فروغ کے لیے کیا کرنا چاہیے, کن کن لوگوں کو کیا کیا فرائض ادا کرنے چاہیے؟
وہ میں آپ کو کہوں گی جیسے میں نے بات کی تھی کہ بالکل ان سے جا کے ملیں, ان دوسرا انسان, اگر ہم شیعہ سنی دوسرے کہتے ہیں جی ہمارے فرقے کے نہیں ہیں یہ وہ نہیں ہے, اگر دوسرا مذہب تو چھوڑ دیں پاکستان میں, تو ہم ان چھوٹی چھوٹی باتوں پہ پھر ہم ذات پات پہ آ جاتے ہیں, پھر ہم صوبوں پہ آ جاتے ہیں, ہم سب لوگ اگر ان باتوں کو چھوڑ کے ایک دوسرے کا ہاتھ پکڑ کے ایک دوسرے کو سمجھ کے ایک دوسرے کی عزت کریں اور مل کے ملک کے لیے کام کریں, یقین کریں اتنی ترقی ہوگی. اور ہم لوگ یہ جو ہر روز دیکھتے ہیں نا, لوگ مارے جاتے ہیں, یہ وہ یہ ختم ہو جانا چاہیے. اس لیے ہم لوگ وہ جو ہے نا کہتے ہیں انٹالرنس, وہ کم کرنی چاہیے, تو ہمارا مذہب سکھاتا ہے. میں ہمیشہ یہ کہتی ہوں دوسرے بندے سے جا کے بات کرو, آدھے تو آپ کی بدگمانیاں اور آدھی نفرت آپ کو اسی وقت ختم ہو جائے گی.
یعنی دور نہ رہیں, دوریوں کو ختم کریں, اور کسی بھی مذہب کا کسی بھی فقہ کا کوئی بھی آپ کے ارد گرد جو بس رہے, خاص طور پر اپنی کمیونٹی میں جو لوگ آپ کے بس رہے ہیں, ایٹ لیسٹ ان سے اپنے تعلقات بہتر بنائیں, ان کے ساتھ آنا جانا رکھیں, ان کے ساتھ اٹھے بیٹھیں, تاکہ آپس میں جو دوریاں ہیں وہ ختم ہوں اور ایک دوسرے کے بارے میں زیادہ سے زیادہ جانیں گے تو ایک دوسرے کے مسائل کو بھی سمجھیں گے اور ایک دوسرے کے مسائل کو سمجھیں گے تو ان کے حل کی بھی کوئی راہ نکل آئے گی. اور عام طور پر جب اکٹھے رہتے ہیں کمیونٹی کے مسائل تقریباً کامن ہی ہوتے ہیں. تو بے حد شکریہ ڈاکٹر غزالہ حیات, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. ہم اپنے سننے والوں کو بتا دیں کہ ہر دم رواں زندگی میں آج ہماری مہمان تھیں امریکی ریاست میزوری کے شہر سینٹ لوئس یونیورسٹی کے نیورولوجی ڈپارٹمنٹ کی پروفیسر آف نیورولوجی ڈاکٹر غزالہ حیات, جو یونیورسٹی ہاسپٹل کے نیورولوجی اور سائیکیٹری ڈپارٹمنٹ کے کلینکل نیورو فیزیولوجی اینڈ نیورو مسکولر سروسز ڈپارٹمنٹ کی ڈائریکٹر بھی ہیں اور اسلامک فاؤنڈیشن آف گریٹر سینٹ لوئس کی سابق صدر اور اس وقت اس کی پبلک ریلیشن کمیٹی کی چیئرپرسن بھی ہیں اور مختلف مذاہب کے لوگوں کے درمیان تعلقات کو بہتر بنانے کے لیے کوشاں ہیں. پروگرام کو سمیٹتے ہیں, ہماری پروڈیوسر تھیں سعدیہ اسد. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔